यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। एमसीसीको विषयलाई लिएर गठबन्धन नटुट्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई। नेपालले 18 वर्षमाथि उमेर समूहका 70% कोविड विरूद्धको पूर्ण खोप प्रदान गरेकोमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको प्रशंसा। आगामी चैत्र मसान्तसम्म 18 वर्षमाथिका 100% पूर्ण खोप लगाइसक्ने सरकारको लक्ष्य। नेपालमा आज 3175 जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमित थप 14 जनाको मृत्यु। वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यान पावर कम्पनीको स्तर निर्धारण गरी वर्गीकरण गर्न सरकारद्वारा कार्यदल गठन। र सिरियाको इदलिब प्रान्तमा अमेरिकी सेनाको कार्यवाहीमा 6 बालबालिका सहित कम्तीमा 13 जनाको मृत्यु।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्क एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपालले कोविड 19 विरूद्धको खोप अभियानका क्रममा 18 वर्ष माथिको उमेर समूहका 70% पूर्ण खोप प्रदान गरेर नयाँ कोसे ढुंगा पार गरेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 70% वयस्क जनसंख्यालाई कोविड विरूद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई बधाई पनि दिएको छ। यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो। एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले साबित गरेको छ, डब्ल्यूएचओ नेपालले ट्वीटर मार्फत बधाई दिँदै भनेको छ। नेपाल सरकारले चैत्र मसान्तसम्म 18 वर्षमाथिका 100% नागरिकलाई पूर्ण खोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान चलाइरहेको छ। देशभर आज 3175 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एसएमएस र इमेलबाट प्राप्त आरडीटी एन्टीजेनको विवरण समेत समावेश गरी 12605 नमूनाको परीक्षण गर्दा 3175 जनामा संक्रमण पुष्टि भएको हो। आजै 8723 जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या 887443 पुगेको छ। देशभर हाल 63296 जना सक्रिय संक्रमितले आइसोलेशनमा उपचार गराइरहेका छन् भने 500 भन्दा बढ़ी सक्रिय संक्रमित भएका जिल्लाको संख्या 15 पुगेको छ। आजै कोरोना संक्रमणबाट थप 14 जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 11778 पुगेको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनुभएका रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ IFRC का महासचिव जगन्नाथ चापागाईले भेटवार्ता गर्नुभएको छ। भेटमा उहाँहरूबीच मानवीय सेवा र रेडक्रस कानूनका विषयमा कुराकानी भएको थियो। यसैगरी सभामुख अग्निप्रसाद सापकोटा र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीसँग पनि महासचिव चापागाईले अलग अलग भेटवार्ता गर्नुभएको छ। गृहमन्त्री बालकृष्ण खाँडले विभिन्न जिल्लाका शान्ति सुरक्षाको अवस्था लगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरूको जानकारी लिनुभएको छ। उहाँले आज विभिन्न 14 जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग टेलिफोनमा जानकारी लिनुभएको हो। टेलिफोन वार्तामा गृहमन्त्री खाँडले जिल्लामा कोविड 19 संक्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको विवरणबारे जानकारी लिनुका साथै कर्मचारी पठाउनु पर्ने या नपर्ने तथा जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन भनेर सोधपूछ गर्नुभएको थियो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीले मुलुक निर्माण गर्ने अभिभारा पूरा गर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो दलमा इमान्दार कम्युनिष्ट समर्पित रहेकाले उनीहरूसँग भएको क्रान्तिकारी चेतले समाज परिवर्तन हुने बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी विषयलाई लिएर गठबन्धन नटुट्ने बताउनु भएको छ। माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल बैठकलाई आज सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले एमसीसीलाई हतियार बनाएर गठबन्धन तोड्ने, राजनैतिक वातावरण बिगार्न र प्रतिगमनमा देशलाई लैजाने षड्यन्त्र असफल भएको बताउनुभयो। बैठकमा देश निर्वाचन केन्द्रित हुन थालेकाले पार्टीलाई गाउँ केन्द्रित कार्यक्रम बनाएर परिचालन गर्न निर्देशन दिनुभयो। अर्थमन्त्री जनार्दन शर्माले पार्टी नेता कार्यकर्ता उत्पादनमा जोडिएर मात्र अबको पार्टीलाई व्यवस्थित बनाउन सकिने बताउनुभयो। अर्थमन्त्री शर्माले हरेक पार्टी सदस्य उत्पादनमा जोडिएर मात्र समाजवादको आधार तयार हुने भएकाले अबको संगठन उत्पादन केन्द्रित बनाउनु पर्ने बताउनुभयो। गृह मन्त्रालयले सरकार पछिल्लो छ महिनाको अवधिमा सम्पादन गरेका कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले आज प्राकृतिक विपदमा गरिएको उद्धार तथा राहत वितरण, नेपाल प्रहरीको राशन भत्तामा वृद्धि तथा प्रहरीको सबै दर्जाका कर्मचारीमा आदरार्थी शब्द प्रयोग गर्न दिएको निर्देशन लगायतका 12 शीर्षक अन्तर्गत भएका 71 कार्यहरूको सूची सार्वजनिक गरेको हो। मन्त्रालयले नियमित सम्पादन गर्ने कार्यहरू बाहेकका अतिरिक्त कामहरू तथा सेवाको सुधारका लागि गरिएको कार्यहरूको विवरण सार्वजनिक गरेको गृह मन्त्रालयका नीति अनुसन्धान महाशाखाका निर्देशक डाक्टर भीष्म कुमार भूषालले जानकारी दिनुभयो।
आज गृह मन्त्रालयले छ महिनाको मुख्य क्रियाकलापहरूको प्रगति सार्वजनिक गरेको छ। त्यसमा कचुरजन्य सम्पत्ति व्यवस्थापन विभागको स्थापनादेखि लिएर त्रिवर्षीय अपराध नियन्त्रण अनुसन्धान कार्ययोजनाका कुराहरू लगायतका विषयहरू, गृह प्रशासन सुधार योजना 2078 समेत तयार भएको छ, त्यो भोलि सार्वजनिक हुनेछ। त्यसै गरेर प्रहरी तर्फको मुख्यतया प्रहरीहरूको राशन भत्ता वृद्धिका कुराहरू अनि प्रहरीमा चाहिँ नयाँ तह चाहिँ सिर्जना गरेर बढुवाको लागि व्यवस्था गरिएका कुराहरू, प्रहरी कार्यालयहरूमा चाहिँ दलित समुदायका व्यक्तिहरूलाई चाहिँ सेवा सुविधा छिटो छरितो होस् भनेर दलित सेवा सेल खोल्ने लगायतका कुराहरू चाहिँ त्यसमा समावेश छन्। अध्यागमन सीमा प्रशासनका चाहिँ विषयहरूमा भएर अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय सञ्चालनका लागि अब तयारी अवस्थामा छ, त्यो लगायतका केही गतिविधिहरू छन्। मनसुनजन्य विपदबाट प्रभावित क्षेत्रहरूको पुननिर्माण र पुनस्थापना सम्बन्धी क्रियाकलापहरू पनि त्यसमा समावेश छन्। 71 विभिन्न क्रियाकलापहरू 12 क्लस्टरमा हामीले सार्वजनिक गरेका छौँ।
ललितपुर महानगरपालिका 27 चुनाकोठी स्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्री बालकृष्ण खाँडलाई जनप्रतिनिधि सहितको टोलीले ज्ञापन पत्र बुझाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्पा भूषालको नेतृत्वमा आज गृह मन्त्रालय पुगेको टोलीले मूर्ति चोरीको घटनालाई प्रमुख प्राथमिकतामा राखी खोजी तथा अनुसन्धान गर्न ज्ञापन पत्र बुझाएको हो। यही माघ 8 गते राति पुरातात्विक महत्वको बालकुमारी माताको मूर्ति चोरी भएको थियो। मूर्तिलाई लगाइदिएको सुनका गर गहना समेत चोरी भएको छ। स्थानीयवासीले मूर्ति चोरी भएको जानकारी दिनासाथ स्थानीय प्रशासनको साथमा आफूले घटनास्थलको निरीक्षण गरेको जानकारी गराउँदै मन्त्री भूषालले स्थानीय जनताको आस्थाको मूर्ति खोजी कार्यलाई प्रभावकारी तुल्याउन गृहमन्त्री समक्ष आग्रह गर्नुभयो। मन्त्री भूषालको नेतृत्वमा गएको टोलीमा प्रदेशसभा सदस्य रामकाजी महर्जन र दिनेश महर्जन सहित जनप्रतिनिधिको सहभागिता थियो। सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यान पावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न कार्यदल गठन गरेको छ। वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यसका लागि आवश्यक सूचक तथा कार्यविधि तयार गर्न मन्त्रालयका सहसचिव राजीव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको हो। आज गठन भएको कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यान पावर कम्पनीका प्रतिनिधि सदस्य रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको निजी सचिवालयले जनाएको छ। नागरिक समाज तथा विभिन्न संघ संस्थाले निर्वाचन आयोगले सरकारलाई सिफारिश गरेको मितिमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका छन्। नेपाल पत्रकार महासंघ, गैर सरकारी संस्था महासंघ, मानवाधिकार एलायन्स सहित 22 नागरिक समाज तथा विभिन्न संघ संस्थाले आगामी जेठ 4 गते निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएकोले सोही अनुसार मिति घोषणा गर्न आह्वान गरेका छन्। निर्वाचन आयोगले अहिले विभिन्न जिल्ला तथा प्रदेश स्थित कार्यालय मार्फत फोटो सहित मतदाता नामावली संकलन गरिरहेको छ। नागरिकले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराए पनि परिवारका मृतक सदस्यको नाम भने सूचीबाट हटाउने तर्फ चासो दिएको पाइँदैन, जसका कारण मतदाताको तथ्याङ्क वास्तविक नहुँदा निर्वाचनको समयमा खस्ने मत र त्यसको परिणाम आकलन गर्न कठिन हुने गरेको छ। सुर्खेतबाट संवाददाता आकाश तारा बयकको रिपोर्ट।
मतदाता नामावलीमा नाम भएका जो कहिले मताधिकारको प्रयोग गर्न पाउँछन् तर अहिले निर्वाचन कार्यालय पुगेर मतदाता नामावलीमा आफ्नो नाम लेखाउने प्रशस्तै भेटिए पनि परिवारका मृतक सदस्यको नाम सूचीबाट हटाउनेतर्फ कसैले चासो दिएको पाइँदैन। हालसम्म मृत्यु भएका कसैको पनि मतदाता नामावलीबाट नाम नहटाइएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रदेश निर्वाचन अधिकारी दुर्गा प्रसाद चालिसे बताउनुहुन्छ।
मृत्यु भएकाहरूको हकमा चाहिँ पञ्जीकरण विभागबाट भाइट रसिद गर्ने कुरा पनि हामीसँग एउटा नभएको कारणले कुन पालिकाको कुन वडामा कुन मान्छेको मृत्यु भयो भनेर हामी नाम हटाउन सोधै सक्दैनौ कि सम्बन्धित परिवारकाले हामीलाई निवेदन दिएको हुनुपर्छ। त्यो भएन भने हामीले चुनावभन्दा अगाडि सम्बन्धित वडामा मतदान नहुने जान्छ। त्यो बेलामा चाहिँ सम्बन्धित वडाको दावी विरोधको बेलामा मृत्यु भएका मान्छेहरूको नाम हटाउँदा दावी विरोध पेश भयो भने त्यसबाट नाम हटाउने प्रावधान छ। तर यस आवामा अहिलेको अभियानमा चाहिँ निवेदन दिएर नाम हटाउने रेकर्ड चाहिँ अहिले सुन्ने छ।
मृत्यु भइसकेका मतदाताको नाम हटाउन निर्वाचन कार्यालयले अभियान चलाउनु पर्ने राजनीतिक दलहरूको आग्रह छ। यो काम सके पालिकालाई जिम्मा लगाउनु पर्छ। मृत्यु दर्ता गर्दा नै निर्वाचनको फारम पनि भर्ने व्यवस्था गर्नुपर्ने नेकपा एमाले सुर्खेतका पूर्व अध्यक्ष ध्रुव कुमार साईको भनाइ छ।
जन्म दर्ता र मृत्यु दर्ता गर्ने कुरा कसैलाई भनिरहनु पर्दैन। मृत्यु भइसकेका व्यक्तिहरूको नाम हटाउने कुरामा जसले जिम्मा पाउनु भएको छ त्यही ठाउँमा नै नाम हटाउनेको लागि निवेदन दिनुपर्छ।
एक महिना अघि विशेष अभियान सञ्चालन गरेर 18,000 नयाँ थपिएसँगै अब सुर्खेतमा कुल मतदाताको संख्या 2,31,000 पुगेको छ। तर यी मध्ये कतिको मृत्यु भइसकेको छ भन्ने आयोगसँग तथ्याङ्क छैन। मतदाताको तथ्याङ्क वास्तविक नहुँदा निर्वाचनको समयमा खस्ने मत र त्यसको परिणाम आकलन गर्न कठिन हुने गरेको छ। निर्वाचन आयोगले मतदाता नामावलीबाट मृतकको नाम हटाउने तर्फ विशेष ध्यान दिन जरूरी देखिन्छ। आकाश तारा बयक, रेडियो नेपाल सुर्खेत।
लोकसेवा आयोगले कोविड 19 महामारीका कारण स्थगित गरिएका परीक्षाहरू आगामी फागुन 6 गतेदेखि शुरू गर्ने भएको छ। आयोगको बैठकले उपसचिव वा सो सरहका विभिन्न सेवाका 78 पदका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। सर्वोच्च अदालत र उच्च अदालतमा रिट निवेदन परि अदालतको आदेश अनुसार स्थगित परीक्षाहरूको हकमा अदालतबाट आदेश हुनासाथ यथाशीघ्र सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुरूप परीक्षा सञ्चालन गरिने सूचनामा उल्लेख छ। बागलुङका महिलाहरू पछिल्लो समय सीपमूलक व्यवसायतर्फ आकर्षित हुन थालेका छन्। बागलुङ हस्तकला संघले समय समयमा हातेझोला निर्माण, सिलाई कटाई तथा बुनाई लगायतका सामग्री निर्माण कार्यलाई व्यावसायिक रूपमा अगाडि बढ़ाएपछि महिलाहरू आत्मनिर्भर बन्दै गएका हुन्। बागलुङबाट संवाददाता कोपिला कणेलको रिपोर्ट।
बागलुङ बजारका महिलाहरू हाते सामग्री निर्माण गरेर आत्मनिर्भर बन्दै गएका छन्। महिलालाई आत्मनिर्भर बनाउनका लागि बागलुङ हस्तकला संघले समय समयमा हाते झोला, सिलाई कताई, बुनाई, गुडिया तथा बुट्टे सामग्री निर्माण तालिम दिँदै आएको छ। संघ मार्फत तालिम लिएपछि आफूले टेलरिङ व्यवसाय सञ्चालन गरेर पारिवारिक खर्च सहित राम्रै आमदानी गर्दै आएको बताउनुहुन्छ बागलुङ बजारकी सम्झना श्रेष्ठ।
सिलाई तालिम लिएर आय आर्जन राम्रै भएको कारणले घरको लागि सानोतिनो कामहरू चलिरहेकै छ। परिवारमा केही सहयोग पनि गर्न सकिरहेकै छु। अझ सुचारू रूपले मैले बढाउने प्रयास गरिरहेकै छु।
तालिम लिएपछि विशेष गरी बुटिक, टप, औठी, गुडिया निर्माण तथा टेलरिङ सञ्चालन मार्फत राम्रै आमदानी हुने गरेको बानप्पा दुईकी जेनिसा श्रेष्ठ बताउनुहुन्छ।
सिलाई तालिम मैले सिकेको हो पहिला, त्यहाँपछि फेरि बुटिकको सिके, टपहरू बनाउने, औठीहरू बनाउने, अहिले चाहिँ गुडिया तालिमहरू सिक्दैछु, राम्रै भइरहेको छ।
बागलुङ हस्तकला संघले महिला र पुरूष दुवैको लागि तालिमको आयोजना गर्दै आए पनि अधिकांश महिलाहरूले सहभागिता जनाउँदै आएका छन्। सिप बिनाको शिक्षाले पनि रोजगार नपाउने हुँदा महिलालाई आत्मनिर्भर र सक्षम बनाई आय आर्जन तर्फ आकर्षित गर्ने उद्देश्यले विभिन्न किसिमका तालिम दिँदै आएको बताउनुहुन्छ बागलुङ हस्तकला संघका संस्थापक अध्यक्ष इन्द्र कुमारी श्रेष्ठ।
तालिमले सक्षम बनाएर आफ्नो खुट्टा उभिन सकोस्, तालिम लिएको काम कुरा व्यवहार उठ्न सकोस् र आफू केही सानोतिनो भए पनि आयस्रोतको काम गरेर बस्न सकोस् भन्ने यस संस्थाको मुख्य उद्देश्य हो। सिप नभइकन पढेर मात्रै काम लाग्दैन, तर सिप भनेको चिज जहिले पनि जहाँ पनि काम लाग्छ।
हस्तकला संघ मार्फत सिप सिकेका महिलाहरूले अन्य क्षेत्रमा समेत रोजगार प्राप्त गर्ने गरेका छन्। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
मलद्वारभित्र झण्डै 1 करोड़ रूपियाँको सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले 3 जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट 1 किलो 155 ग्राम सुन तथा 4 आइफोन बरामद गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका 10 का 32 वर्षीय सुनिल कुमार शाह, मकवानपुर मनहरीका 28 वर्षीय नवराज परियार र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका का 3 का दावा छिरिङ शेर्पा छन्। उनीहरूमध्ये शेर्पाले 1 किलो 55 ग्राम सुन मलद्वारभित्र लुकाएर ल्याएका थिए। तीनैजनालाई बुधबार अपरान्ह पक्राउ गरेको भए पनि आवश्यक अनुसन्धान र कानूनी प्रक्रिया पूरा गरी आज सार्वजनिक गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। सिरियाको विद्रोही नियन्त्रित इदलिब प्रान्तमा अमेरिकी सेनाको कार्यवाहीमा परि 6 बालबालिका सहित कम्तीमा 13 जनाको मृत्यु भएको छ। सिरिया र टर्कीको सीमा नजिक गृहयुद्धका कारण विस्थापित हजारौं मानिसहरू बस्ने एक भवनमा अमेरिकी सेनाले मध्यरातमा आक्रमण गरेका थिए। यस आक्रमणपछि पेन्टागनले एक विज्ञप्ति मार्फत आतंकवादी आक्रमण विरूद्ध आफ्नो लक्ष्य पूरा भएको जनाएको छ। युरोपेली मुलुक ग्रीससँग सीमा जोड़िएको टर्कीमा चिसोका कारण कठ्याङ्ग्रिएर 12 आप्रवासीको मृत्यु भएको छ। उनीहरूको मृत्युपछि टर्की र ग्रीसले एकअर्कालाई दोष दिइरहेका छन्। भूमध्य सागर हुँदै ग्रीस र टर्कीको सिमानामा पुग्ने आप्रवासीहरूलाई दुवै देशले एकअर्काको देशमा फर्कन आदेश दिने गरेका र उनीहरूको बीच बाटोमा नै भोक र चिसोका कारण मृत्यु हुने गरेको बताइएको छ। अर्जेन्टिनाको ब्यूनोस आयर्समा विषालु पदार्थ मिसिएको कोकिन सेवनका कारण कम्तीमा 20 जनाको मृत्यु भएको छ। लागू औषध कोकिन सेवनका कारण 74 जना अस्पतालमा उपचार गराइरहेका र मृतकको संख्या अझै बढ़न सक्ने त्यहाँका अधिकारीहरूले आशंका व्यक्त गरेका छन्। लागू औषध कोकिनमा केही विषाक्त पदार्थ मिसाएर बेचिएको र यसको प्रयोगले सीधै स्नायु प्रणालीमा प्रभाव पर्दा ती मानिसहरूको मृत्यु भएको त्यहाँका सुरक्षा प्रमुखलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ। अब आर्थिक समाचार।
नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको 21 करोड़ रूपियाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। बैंकले आफ्नो अवकाश कोष अन्तर्गत कर्मचारी सुरक्षण कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो। राष्ट्र बैंकले बिहिबार सूचना जारी गर्दै कोषको रकम क वर्गका वाणिज्य बैंकमा 16 करोड़ 80 लाख रूपियाँ, ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा 3 करोड़ 15 लाख रूपियाँ र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा 1 करोड़ 5 लाख रूपियाँ गरी जम्मा 21 करोड़ रूपियाँ आगामी फागुन 4 गतेदेखि 2079 फागुन 4 गतेसम्मका लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निक्षेप लिन चाहेको रकम र त्यसमा प्रदान गर्ने ब्याज दर समेत उल्लेख गरी यही माघ 23 गतेसम्म बोलकबोल पेश गर्न भनेको छ। बैंकले बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा 2 वर्ष पूरा भएको तथा राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम गरेको हुनुपर्ने लगायतका शर्तहरू राखेको छ। पछिल्लो समय मुलुकमा औद्योगिक वातावरण बनेसँगै उद्योग स्थापना हुने क्रम बढ़ेको छ। गत आर्थिक वर्ष 2077-78 को पुष मसान्तसम्मको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा उद्योग दर्ता हुने क्रम बढ़ेको उद्योग विभागको तथ्याङ्कले देखाएको छ। विभागका अनुसार गत आर्थिक वर्षको पुष मसान्तसम्म 103 स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए। चालू आर्थिक वर्षको सोही अवधिमा उद्योग दर्ताको संख्या बढ़ेर 154 पुगेको छ। उद्योग दर्ता सँगै प्रस्तावित लगानीमा पनि वृद्धि भएको छ। गत आर्थिक वर्षको पुष मसान्तसम्म दर्ता भएका उद्योगमा 72 अर्ब 62 करोड़ रूपियाँको लगानी प्रस्ताव भएकोमा चालू आर्थिक वर्षमा सो लगानी बढ़ेर 1 खर्ब 86 अर्ब रूपियाँ पुगेको छ। सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ। त्यसका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन आह्वान गरेको छ। वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीले आगामी फागुन 10 गते भित्र आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ।
अब खेल समाचार। राष्ट्रिय खेलकूद परिषद राखेपलाई अनिर्णयको बन्दी बनाइराख्न नहुने भन्दै खेलकूदसँग सम्बन्धित तीन संस्थाले बिहिबार शान्तिपूर्ण प्रदर्शन गरेका छन्। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाड़ी संघ एनएनआईपीए, नेपाल ओलम्पियन संघ र राखेप कर्मचारी संघले संयुक्त रूपमा राखेप परिसरदेखि दशरथ रंगशालाको मूल ढोकासम्म र्याली समेत निकालेका थिए, जसमा तीन संघका पदाधिकारी, खेलाड़ी, प्रशिक्षक, कर्मचारी लगायतको सहभागिता थियो। झण्डै डेढ़ महिनादेखि राखेप नेतृत्व विहीन हुँदा राखेपको दैनिक काममा समेतमा असर परेकोले वैकल्पिक व्यवस्था गर्नका लागि समेत तीन संघले माग गरेका छन्। खेलकूदलाई लामो समय अनिर्णयको बन्दी बनाउँदा त्यसले दूरगामी असर पर्ने भन्दै उनीहरूले सरकारको ध्यान आकर्षण गरेका हुन्। तत्कालीन सदस्य सचिव रमेश कुमार सिलवालले सरकारको निर्णय विरूद्ध दिएको रिटको सुनवाईका सर्वोच्च अदालतले मंगिर 29 गते मन्त्री परिषदले राखेपको सदस्य सचिव नियुक्तका बारेमा गरेको पछिल्लो निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। त्यसयता राखेप नेतृत्वविहीन हुँदै आएको छ। छलफलका दुवै पक्षलाई पटक पटक बोलाए पनि समय नभ्याएका कारण पेशी सर्दै आएको छ। कार्तिक 1 सिलवाललाई राखेपबाट बर्खास्त गरेको मन्त्री परिषदले मंगिर 13 गते टंकलाल घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो। महाशिवरात्रि तथा सेना दिवसको अवसरमा नेपाली सेनाले प्रधान सेनापति म्याराथन गर्ने भएको छ। फाल्गुन 14 गते हुने म्याराथनमा विभिन्न चार विधामा म्याराथनको आयोजना हुने पत्रकार सम्मेलनमा बिहिबार जानकारी गराइएको हो। म्याराथन पुरूषतर्फ खुल्ला, हाफ म्याराथन 21 किलोमिटर, महिला पुरूष खुल्ला 10 किलोमिटर तर्फ सैनिक अधिकृतहरू र सैनिक सहचारी महिला तथा पुरूष र 5 किलोमिटर वाकाथन तर्फ उपत्यकाभित्रका सहायक रथी र सोभन्दा माथिका रथी वृन्दहरू र सैनिक श्रीमती संघका कार्यकारिणी पदाधिकारी र आमन्त्रित विशिष्ट व्यक्तिहरूले सहभागिता जनाउनेछन्। यस्तै 42.195 किलोमिटर म्याराथनमा प्रथम हुनेले मोटरसाइकल र 3,00,000 नगद पुरस्कार प्राप्त गर्नेछन्। दोस्रोले 2,00,000 र मोटरसाइकल, तेस्रोले 1,00,000, चौथो 50,000, पाँचौं 30,000, छैठौं 25,000, सातौं 20,000, आठौं 15,000 र नौ 10,000 र दशौं हुनेले 5,000 प्राप्त गर्नेछन्। हाफ म्याराथन 21 किलोमिटर तर्फ प्रथम हुने महिला धावकले स्कूटर सहित नगद 75,000 पाउनेछन्। यस्तै प्रथम हुने पुरूषले मोटरसाइकल र 75,000 पुरस्कार प्राप्त गर्नेछन्। महिला तथा पुरूष दोस्रो हुनेले 50,000 तथा तेस्रोले 35,000 समान रूपमा प्राप्त गर्नेछन्। 10 किलोमिटर तर्फ अधिकृत तर्फ र सैनिक सहचारी तर्फ प्रथम हुने महिला तथा पुरूषले समान रूपमा 10,000, दोस्रो हुनेले पनि समान रूपमा 7,000 र तेस्रो हुनेले 5,000 पाउनेछन्। कोरोना भाइरस महामारीको अवस्थालाई मध्यनजर गर्दै सेनाले म्याराथनमा सहभागी हुनेहरूको संख्या पनि तोकेको छ, जसमा म्याराथनमा 200, हाफ म्याराथनमा 250, 10 किलोमिटर तर्फ 250, वाकाथन 5 किलोमिटर तर्फ 250 र अफिसियल 250 गरी 1,150 जनाले सहभागिता जनाउनेछन्। अब मौसम। आगामी 24 घण्टामा देशभरि सामान्यतया बदली भई धेरै जसो स्थानमा हल्का वर्षा हुनेछ भने उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 18.4 डिग्री सेल्सियस, न्यूनतम 6.5 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 16.5 डिग्री सेल्सियस, न्यूनतम 4 डिग्री सेल्सियस, पोखराको अधिकतम 17.8 डिग्री सेल्सियस, न्यूनतम 7.5 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 15.3 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस, वर्षा 1.3 मिलिमिटर र दिपालको अधिकतम 12 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस, वर्षा 12.8 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। एमसीसीको विषयलाई लिएर गठबन्धन नटुट्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई। नेपालले 18 वर्षमाथि उमेर समूहका 70% कोविड विरूद्धको पूर्ण खोप प्रदान गरेकोमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको प्रशंसा। आगामी चैत्र मसान्तसम्म 18 वर्षमाथिका 70% पूर्ण खोप लगाइसक्ने सरकारको लक्ष्य। नेपालमा आज 3,175 जनामा कोरोना भाइरस संक्रमण, संक्रमित थप 14 जनाको मृत्यु। वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यान पावर कम्पनीको स्तर निर्धारण गरी वर्गीकरण गर्न सरकारद्वारा कार्यदल गठन। र सिरियाको इदलिब प्रान्तमा अमेरिकी सेनाको कार्यवाहीमा परि 6 बालबालिका सहित कम्तीमा 13 जनाको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।